बताया जाता है कि इमाम हसन अस्करी अलैहिस्सलाम की इमामत के ज़माने में इमाम को बहुत मुश्किलात का सामना करना पड़ता था, जब इमाम चाहते थे कि दीन की तबलीग करें या अपने इल्म को अपने मानने वालों तक पहुंचा सकें, दूसरे शहरों तक जा सकें। तो इमाम ने एक जो कुछ जो उनके ख़ास लोग थे, जो उनके काबिल एतमाद लोग थे, उनको अपना नायब बनाया। और इमाम क्योंकि हुकूमत की तरफ से उनको इजाज़त नहीं मिलती थी कि वो दूसरे शहरों में जाएं या दूसरे इलाकों में जाएं और वहाँ जा के जो है उनके जो मानने वाले हैं, जो लोगों के सवाल हैं, उनके जवाब दे सकें। तो इमाम ने अपने नायब बनाया और अपने नायबों को उन सवालों के जवाब देकर भेजा करते थे। तो एक सवाल, ये चीज़ें मैंने पढ़ी तो मेरे जहन में एक सवाल आया कि अगर इमाम आज यहाँ पर होते तो क्या हम लोग उन नाइबों में से एक नाइब बन सकते थे? क्या हमारा ईमान, क्या हमारा दीन, क्या हमारी ज़िंदगी ऐसी है, क्या हम ऐसी ज़िंदगी गुजार रहे हैं कि अगर एक इमाम यहाँ पर इस वक्त होते और वो हम ये चाहते, वो क्या आपके ख्याल में कि वो हमें नाइब अपना बनाते? एक बहुत अहम सवाल है, इस पे जो है आज थोड़ा सा गौर करें, थोड़ा सा सोचें, मिल बैठ के सोचते हैं। और अगर हमारे पास जो जवाब आता है वो नहीं है तो कोशिश करते हैं कि अपनी ज़िंदगियों को ऐसा बनाएं कि अगर इमाम आ जाएं तो हम उनके नाइब बनने के काबिल बन सकें। प्रोग्राम सुबह ज़िंदगी में बहुत बहुत खुश रहमान। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामु अलैकुम नाज़रीन। प्रोग्राम सुबह ज़िंदगी में तेहरान स्टूडियो में आप खिदमत में सलाम सलाम और सलाम और बहुत बहुत खुश आमदीद आप सबकी खिदमत में। जी
मैं भी आपकी खिदमत में सलाम अर्ज़ करता हूँ नाज़रीन और खुश आमदीद कहता हूँ आपको प्रोग्राम सुबह ज़िंदगी में। और मुबारकबाद पेश करता हूँ 9 रबीउल अव्वल की मुनासिबत से। ईरान और बाज़ दीगर ममालिक में आज 9 रबीउल अव्वल है, तो इस मुनासिबत से हम आपकी खिदमत में मुबारकबाद पेश करते हैं। एक बहुत ही अहम, यानी सबसे अहम वजह वो यही है कि इमाम ज़माना अज़ल्लाह ताला फ़रजहु शरीफ़ इमाम महदी अलैहिस्सलाम के आज यानी कह सकते हैं कि इमामत का पहला दिन है। तो इस लिहाज से हम आपकी खिदमत में और अपने इमाम की खिदमत में मुबारकबाद हम पेश करते हैं।
जी बहुत सारी मुबारकें हसन ने आपको दे दी, तो आज आपका दिन जो है पूरी एनर्जियों से भरा हुआ गुजरना चाहिए, खूबसूरत सा दिन गुजरना चाहिए। और आज जो है क्योंकि बाबरकत दिन है, हमें चाहिए कि हम अच्छे अच्छे काम करें और इस दिन को बजाय इसके इस दिन को एक मनफी एनर्जी दें, मुस्बत एनर्जी दें। ठीक है,
बिल्कुल
बिल्कुल। और हमारे हफ्ते का मौजू जो चल रहा है यानी चलेगा इस आज के दिन से और आखिर जुमरात के दिन तक चलेगा, और वो ये है कि बुरी आदत से बचना, कैसे बचा जाए। और इसमें हमारा जो आज का इस हफ्ते का खास मौजू है वो हसन आपको बताएंगे।
और इस हफ्ते का तो मौजू हम लोगों का है इसके बारे में कि पीठ पीछे बात कर रहे हैं गीबत।
जी
बहरहाल जो भी आप नाम दे रहे हैं उसको, गीबत, बैक बाइटिंग या बहरहाल पीठ पीछे बात करना, ये सारी चीज़ें जो हैं इतनी भयानक हैं कि हम लोगों की शख्सियत को मुतासर कर सकती हैं। मैं पढ़ रहा था, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इसके बारे में बताया है कि गीबत सुनने वाला, यानी हत्ता सुनने वाला, ये भी नहीं कि सिर्फ जो गीबत कर रहा है, ये दोनों बराबर के शरीक हैं इस जुर्म में। और ये बहुत ही बुरी आदत है। आपका इसके बारे में क्या ख्याल है? क्या आप इसको एक जरिए इबलाग समझते हैं? मंगल के दिन बात हो रही थी खुर्रम, और या आप इसको बहुत ही बुरी आदत समझते हैं? बहरहाल हम लोगों को बताइए और बताइए कि इससे इसका क्या कोई फ़ायदा भी है कि नहीं है। बहरहाल हो सकता है बाज़ लोगों के जहन में कोई चीज़ आ भी जाए।
बिल्कुल हसन, जो आपने बात की कि जो बंदा, जो शख्स सुन रहा होता है उसको चाहिए कि वो अगले जो बंदा गीबत कर रहा है उसको मना करे, क्योंकि जैसे बिल्कुल गीबत जो है वो बिल्कुल ऐसी है जब एक शख्स कोई बुरे अल्फाज इस्तेमाल कर रहा होता है और आप शायद उसको बोलें कि भाईजान आप जो है ठीक तरीके से बात करें। बिल्कुल गैबत भी वही चीज़ है कि आप एक दूसरे बंदे की जो वो नहीं है मौजूद, आप वो वहाँ खड़ा हो उसके सामने बात करें, वो अलहदा बात है। पर ये चीज़ थोड़ा सा इस पर सोचना चाहिए कि हम लोग अगर उसकी हाँ में हाँ ना मिलाएं तो शायद वो जो है वो चुप हो जाए।
आगे बात बहुत ही अहम नुक्ता है।
हम लोग भी बैठ के सुनते रहते हैं और दो तीन जो है नुक्ते भी अंदर जो है कम उसमें ऐड कर देते हैं, कुछ चीजें निकाल लेते हैं, तो वो
ये चीज भूल गए थे,
ये चीज भूल गए
बारे में।
बहरहाल तो ये क्या मेरे ख्याल में जो है ये चीजें हमारे माशरे में हम लोगों के अंदर हैं, तो इस पर थोड़ा सा सोचना चाहिए। और बंदा यकीनन हम लोग अगर सोचेंगे तो हम लोग चीजों को छोड़ देंगे, वक्त थोड़ा सा दिया जाए इन चीजों को। और एक जो चीज और है, एक माहिर नफ्सियात से मेरी बात हो रही थी, उन्होंने कहा कि खास तौर पर, अलबत्ता उन्होंने मियां बीवी के बारे में यह बात की थी, लेकिन मैं जो है इसको आम लोगों के लिए भी बात करता हूं। वो ये बात कर रहे थे कि मियां बीवी के पास बात करने के लिए मौजू होना चाहिए, और अगर उनके पास बात करने के लिए मौजू नहीं होगा तो ایک عرصے کے بعد سوائے لڑائیوں کے اور بحث کے ان کی زندگی میں اور کوئی چیز رہی نہیں جائے گی.
غیبت جیسا اتنا اچھا موضوع جب ہے آدمی دوسرے موضوعات کی طرف کیوں ہے؟
یہ بھی اچھی بات آپ نے
سوال ہے, بہت اہم سوال ہے.
بالکل, بہرحال جو بات میں نے کی اس میں یہ ہے کہ ہمیں چاہیے کہ بجائے اس کے کہ کیونکہ عام طور پہ ہوتا ہی یوں ہے حسن, کیونکہ ہمارے پاس کوئی موضوع نہیں ہوتا, کوئی بات کرنے کا ٹاپک نہیں ہوتا, تو جب بیٹھے دو چار دوست بیٹھے تو پہلی چیز جو آتی ہے وہ یہی آتی ہے کہ بھائی فلانی جو ہے وہ جو اس طرح کر رہا تھا اور اس طرح کر رہا تھا, پھر بڑی وہ جو ہے دلچسپ بحث ہو جاتی ہے, تو چار اور بندے اس میں آ جاتے ہیں. بہرحال اس پہ تھوڑا سوچیں اور کوشش کریں کہ ہم لوگوں کے پاس ایسے موضوع ہونے چاہیے. اتفاقاً یہ گفتگو کے وہ کہتے ہیں اخلاقیات میں سے ایک اس کا نقطہ ہے کہ آپ جب کسی جگہ پر کسی محفل میں جاتے ہیں تو آپ کے پاس چند موضوع ہونے چاہیے کہ آپ ان پہ بات کر سکیں. چند موضوع میں یہ نہیں ہے کہ جو موسم کا حال ہے وہ بھی موضوع, وہ موضوع نہیں ہے, وہ اتفاقاً وہ اسی وقت آتا ہے جب آپ کے پاس کوئی موضوع نہیں ہوتا. تو یہ تھوڑا سا جو ہے اس پہ
ایک بہت ہی بات آپ نے شروع میں ہی کہی تھی اور بہت اہم تھی اور واقعی ہم لوگوں کو سوچنا چاہیے. اب یہ تو خرم نے اس بات کے بارے میں اشارہ کیا تھا کہ کیا ہم لوگ واقعی ان میسنجرز یا کہہ سکتے ہیں ان نائبوں کی طرح ہو سکتے ہیں کہ امام کے پیغام کو پہنچا سکیں یا نہیں. یہ تو بہت ہی اونچی بات ہے. کیا ہم لوگ اس لائق بن سکتے ہیں کہ امام کے ذریعے, یعنی امام کا دیا ہوا پیغام کسی کے ذریعے ہم تک پہنچایا جائے؟ یہ بھی ایک بہت ہی بڑا مسئلہ
اور اس پہ ہم عمل کریں
کے لیے بہت پاکیزگی اندر ہونی چاہیے. مختلف جو چیزیں انشاءاللہ ہم لوگ یہاں پر بتائیں گے اور کوشش کریں گے کہ ایسی خاص چیزیں ہوں کہ آپ لوگوں کے بھی کام آئیں اور ہم لوگ اپنے اخلاق کو بہتر بنا سکیں اس کے ذریعے اور اپنے معاشرے کو سدھار سکیں اس کے ذریعے. آپ کی خدمت میں پیش کریں, آپ کے بھی نظریات کے ہم منتظر ہیں.
بالکل, آپ لوگ نظریات نہیں آئیں گے پروگرام میں تو ہم ہمیشہ بولتے ہیں
ٹیبلٹ کا
جی, ٹیبلٹ جو ہے میرے خیال سے وہ جو ہے کنٹرول روم میں وہاں پر پڑا ہوا ہے,
وہ ابھی بیچ میں
جی جی وہ رستے میں ہے, آ رہا ہے آہستہ آہستہ ہمارے پاس. بہرحال فیس بک پہ ہم لوگ آن لائن ہوں گے. وقت ہوا ہے تہران کی سیر کرنے کا, تھوڑا سا اسٹوڈیو کے باہر جاتے ہیں اور دیکھتے ہیں اسٹوڈیو کے باہر تہران کیسا لگتا ہے. تو چلتے ہیں تہران کی سیر کرتے ہیں, اس کے بعد آپ کی خدمت حاضر ہوں گے, پروگرام کو آگے چلائیں گے. آپ لوگوں نے تہران کی سیر کی, امید ہے کہ آپ کو پسند آیا ہوگا تہران. اور بہرحال ہم مختلف شہر جو اور ہیں ایران کے اور مختلف جگہوں کی سیریں انشاءاللہ آپ کو کروائیں گے. پروگرام ہمارا دیکھتے رہیے گا, نیچے آپ دیکھ رہے ہیں ہمارا ای میل ایڈریس بھی ہے, میسج ریکارڈر بھی ہے. بہرحال بات کرتے ہیں تھوڑی سی, ہمارا جو ہفتے کا موضوع ہے اس کے اوپر بھی تھوڑی سی بات کر لیتے ہیں اور دوبارہ. اور ایک جو چیز حسن میرے ذہن میں آ رہی تھی وہ یہ تھی کہ دنیا کیسی ہو جائے گی کہ اگر ہم لوگ ایک دوسرے کی پیٹھ کے پیچھے بات نہ کریں. جس نے جو بات کرنی ہے وہ منہ پہ آ کے بات کرے اور وہیں پر وہ مسئلہ حل ہو اور ختم ہو جائے. کیونکہ پیٹھ پیچھے بات کرنے کا ایک جو بڑا بہت مثبت اثر ہوتا ہے وہ یہ ہوتا ہے کہ وہ بات, وہ جو مسئلہ ہے وہ آہستہ آہستہ جیسے وہ آتش فشان بن رہا ہوتا ہے نا, تو آہستہ آہستہ بنتا ہے اور اس کے بعد پھٹ جاتا ہے. بالکل ایسی اس کی کچھ حالت بن جاتی ہے. اور اگر بجائے اس کے آپ جس شخص سے, آپ کو ظاہری بات ہے کسی سے کوئی مسئلہ ہوتا ہے تبھی بندہ اس کے پیٹھ پیچھے جا کے بات کرتا ہے. مسئلہ یہ ہوتا ہے شاید اس نے جو ہے آپ کو کوئی بات کر دی لیکن جو ہے آپ کے پاس کو بات جواب نہیں تھا, یا اس نے کوئی آپ کو ایسے لگتا ہے کہ اس کے خلاف آپ کے خلاف کوئی کام کیا, آپ آ جاتے ہو دوسرے لوگوں کو اس کے بارے میں یوں باتیں کرنا شروع. لیکن اگر آپ اسٹریٹ اس کے پاس جاؤ مسئلہ حل نہیں ہو جائے گا کیا؟
یقیناً ہوگا. اس میں ہوتا ہی ہے کہ دراصل ہم لوگ ایک تو غیبت کرتے وقت, پیچھے بات کرتے وقت یہ کام کرتے ہیں خرم کے ہم لوگ ہمیشہ ہی نہیں اپنے لیے, خود کو اپنے نفس پر قابو کرنے کے لیے, اس کو دراصل دبانے کے لیے ہم لوگ یہ کام کرتے ہیں کہ ہم لوگ کہتے ہیں کہ بھائی اس کو بھی معلوم ہے, وہی چیز ہم بتا رہے ہیں بس دہرا رہے ہیں. لیکن ہوتا ہی ہے کہ جب ہم لوگ دہرا رہے ہوتے ہیں وہ چیز, اس میں دو تین چیزوں کا اضافہ یقیناً ہوتا ہے جو سامنے والے کو نہیں معلوم ہوتا ہے. تو وہی وہ آتش فشاں والی صورتحال ہو جاتی ہے اور بات تیزی سے پھیلتی ہے. اگر کسی کی برائی ہے بھائی وہ اپنے حد تک آپ رکھیں, ہو سکتا ہے سامنے والے کو نہ معلوم ہو اور اس کی نظر میں وہ شخص وہ آدمی وہ گر جائے.
بالکل.
اور بہت سارے کئی لوگوں کا یعنی میں نے دیکھا ہے اپنے ہی یعنی آس پاس بہت ہی اچھی عادت ہے ان کی کہ, اور یعنی بہت سارے علماء میں آج کے بھی, یعنی یہ نہیں ہے کہ کسی زمانے میں رہا ہو, آپ ان کو کسی کے پیٹھ پیچھے بات کرتے ہوئے یا کسی کی غیبت سنتے ہوئے نہیں
دیکھیں گے. بالکل.
ہندوستان میں, پاکستان میں, ایران میں اور بہت ساری جگہوں پر ایسے عام لوگ بھی موجود ہیں اور علماء بھی موجود ہیں.
بالکل,
ان سے ہم لوگوں کو پوچھنا چاہیے, بلکہ شاید بہرحال وہ لوگ یقیناً اس کا اعتراف نہیں کریں گے, وہ لوگ یعنی ایسے ہیں نہیں ہیں, لیکن اس کے بارے میں یقیناً ایسے لوگوں سے ہم لوگوں کو تجربہ لینا چاہیے اور پوچھنا ضرور چاہیے کہ وہ لوگ کہتے کیا ہیں.
کہ ان کی زندگی ایسے ہوئی,
ایسی بہت ہی بہترین زندگی.
بالکل جی, آپ نے بالکل ٹھیک بات کی ہے. ایسے ہی لوگوں کی صحبت میں بیٹھنا چاہیے, ان سے بات کرنی چاہیے اور ان کی اچھی اچھی باتیں سننی چاہیے. بڑا اثر پڑتا ہے انسان کی شخصیت پہ. یہاں پر ہم نے لینا ہے ایک چھوٹا سا وقفہ, جس میں ہم آپ کو دکھائیں گے کہ آپ لوگ ہمارے اس موضوع کے بارے میں کیا کہتے ہیں, اور اس کے بعد دوبارہ حاضر ہوں گے, پروگرام کو آگے چلائیں گے. تو لیتے ہیں وقفہ, جس میں آپ کو پتا چلے گا کہ کیسے آپ پروگرام میں شامل ہو سکتے ہیں. جی, ایک بار پھر آپ کو خوش آمدید کہتا ہوں پروگرام میں. وقت ہوا ہے ہمارا گفتگو کے سیگمنٹ کا. چلیں گے حسن کے پاس اور دیکھتے ہیں حسن کے ساتھ آج کون مہمان موجود ہیں اور کس موضوع پہ گفتگو ہونے والی ہے. جی حسن,
بہت بہت شکریہ خرم. ناظرین, جیسا کہ آپ لوگوں نے دیکھا ہوگا, پچھلے ہفتے بھی ہم لوگوں نے اس کے بارے میں بات کی تھی کہ ہم لوگ اپنے گھریلو اقتصاد کو کیسے سنبھال سکتے ہیں. بہت سارے اس کے فیکٹرز ہوتے ہیں, بہت سارے ایسے عوامل ہوتے ہیں جو اس میں دخیل ہوتے ہیں اور صحیح طور سے ہم لوگوں کو فیصلہ کرنے یا نہیں کرنے دیتے ہیں, وہ سارے عوامل. تو اس میں ہم لوگ بات کریں گے کہ بینکنگ کے ذریعے, بہرحال روز مرہ کا آپ کا کوئی نہ کوئی کسی بینک میں اکاؤنٹ تو ضرور ہوگا. یہ تو آج کل کے دور میں ایک بہت ہی عام سی چیز ہو گئی ہے. جیسے آپ کا گھر ہے, کسی گھر میں رہ رہے ہیں, آپ کا ٹی وی ہے, اسی طرح ایک بینک اکاؤنٹ کا ہونا بھی ضروری ہے. لیکن کس طرح انتخاب کیا جائے, کیا چیزیں ہونی چاہیے, اور آج کل کے دور میں خصوصاً گزشتہ تقریباً 20-30 سال سے جس پہ زیادہ بحث شروع ہو گئی ہے وہ ہے اسلامک بینکنگ, یعنی اسلامی طرز طریقے سے بینکنگ کرنا کیسے کیا جا سکتا ہے. تو اس لیے ہم لوگوں نے بلایا سید اطہر حسین صاحب کو اور ان سے ہم لوگ گفتگو کریں گے اسی مسئلے کے بارے میں. ماہر اقتصادیات ہیں, میں آپ کی خدمت میں سلام عرض کرتا ہوں.
شکریہ جناب, تھینک یو ویری مچ کہ آپ نے مجھے اپنے پروگرام میں دعوت دی. تو آپ گھریلو بینکنگ اور اسلامک بینکنگ, ڈومیسٹک بینکنگ اور اسلامک بینکنگ میں آپ انٹرسٹڈ ہیں.
جی بالکل.
تو
ہمارے لیے ہمیشہ سے سوال تھا اطہر صاحب کہ ایک تو یعنی اسلامک بینکنگ کی طرف اگر خصوصاً اگر ہم لوگ نظر ڈالیں تو عام بینکنگ سے اس کا فرق کیا ہے, بیسک اگر شروع ہم لوگ کرنا چاہیں.
دیکھیں, عام جو بینکنگ تھی جو ویسٹرن سوسائٹی اور کیپٹلزم سرمایہ دارانہ نظام کی بینکنگ تھی, اس میں چیزوں کو اتنا زیادہ ملٹیپلائی کر دیتے تھے کہ وہ ایک ببل کی طرح بعد میں پھوٹ گئی اور دنیا کے 14 ریسیشن آئے. تو اس کے بعد لوگوں نے اٹھا کے اسلامی بینکنگ کی کتابیں پڑھنی شروع کیں اور انہیں فیل ہوا کہ اس میں تو بڑا بیلنس توازن برقرار رہتا ہے کہ رسک اور ریوارڈ جو ہے وہ ساتھ ساتھ چلتا ہے, کوئی چیز ایسی پری ڈیٹرمنٹ نہیں ہوتی. تو اس بیسس پر اسلامی بینکنگ کا فیوچر جو ہے بہت زیادہ بڑھ رہا ہے. ویسٹ میں بھی اس پر بہت اسٹڈی ہو رہی ہے, کچھ کنٹریز میں بہت ایڈوانس کر گئے ہیں. بحرین ہے, یو اے ای ہے, سعودی عرب ہے, وہاں پہ تھوڑا کام زیادہ ہوا ہے. اس کے بعد پاکستان, ٹرکی وغیرہ آتے ہیں.
جی.
اور تو اسلامک بینکنگ میں رسک اینڈ ریوارڈ جو ہے وہ ساتھ ساتھ چلتا ہے, کوئی پری ڈیٹرمنٹ نہیں ہوتا. تو اس میں بہت ساری اس کی پروڈکٹس ہیں اور اس کو آگے بڑھانے کے لیے بڑی طریقے سے محنت کرنی پڑے گی, کیونکہ ضروری نہیں ہے کہ صرف اسلام کے نام پر ہی ہر کوئی اس میں آ جائے گا. بہت سارے لوگ جو ہے وہ اس میں دیکھیں گے کہ ہمیں ریوارڈ کتنا مل رہا ہے. تو وہ تو پھر پرفارمنس کی بات ہے, بینک کی پرفارمنس اچھی ہوگی تو ان کو اچھا ریوارڈ ملے گا. تو اسلامک بینکنگ میں بہت ساری پروڈکٹس ہوتی ہیں, اجارہ ہوتا ہے, تکفل ہوتا ہے, مشارکہ ہے, مداربہ ہے. تو ان تمام پروڈکٹس کی مارکیٹنگ کرنے کے لیے ڈپینڈ کرتا ہے کس سوسائٹی میں آپ مارکیٹ کر رہے ہیں. ایسی سوسائٹی جہاں پہ اسلام کی وجہ سے آپ مارکیٹ کر سکیں تو آپ اسلامی بینکنگ نام سے شاید مارکیٹ کر جائیں, لیکن ایسی سوسائٹی جو بہت سارے دوسرے فیکٹرز میں انٹرسٹڈ ہیں, دے وڈ لک انٹو دوز فیکٹرز کہ بھی ہمارے لیے یہ چیز زیادہ امپورٹنٹ ہے. صرف اسلام کے نام پر ہم اس بینک میں اسلامی طریقے سے اکاؤنٹ نہیں کھولیں گے. تو اسلامک بینکنگ کے لیے محنت کی بہت سخت ضرورت ہے. ابھی اسلامک بینکنگ پہ بہت زیادہ کام کرنے کی ضرورت ہے, ابھی کچھ زیادہ کام نہیں ہوا اسلامک بینکنگ پر.
اچھا, ایک چیز جو میں پوچھنا چاہ رہا تھا وہ اس حوالے سے ہے کہ ہم نے ہمیں اکاؤنٹ کھولنا ہے کسی بینک میں اور بہت ہی ہمیں مشکل ہو رہی ہے. ایک طرف ہم بہرحال ہمارا معاشرہ جو ہے وہ مذہب کی طرف مائل ہے اور اس کا کافی رجحان ہے اس کی طرف. کیا اس کو یعنی بیسک علم ہونا چاہیے, اس کے بارے میں جاننا چاہیے کہ ہم اکاؤنٹ کھول رہے ہیں تو کس طرح کا ہمیں فائدہ ہونا چاہیے؟ بہرحال تھوڑا بہت تو عام ایک گھرانے کو فائدہ تو ہونا چاہیے.
تو آپ اکاؤنٹ جب کھولیں تو ان کو بتا دیں کہ بھئی ہمیں قرض الحسنہ اکاؤنٹ یا ایسا اکاؤنٹ جس میں پری ڈیٹرمنڈ ریٹ آف انٹرسٹ ہے وہ ہمیں نہیں کھولنا, اور جو آپ اسلامی شریعہ کمپلائنٹ آپ کی کوئی پروڈکٹ ہے तो हमें वो अकाउंट खोलना है। तो अकाउंट खोलने के टाइम पर
एक बैंक में दोनों चीजें हो सकती
हैं, सब कुछ है आजकल, एक बैंक में बहुत कुछ चल रहा है।
अच्छा,
ठीक है ना। तो आप उनको बता दें कि भाई हमारी कोशिश यही है कि हमारा शरिया कंप्लायंट, इस्लामिक बैंकिंग से ज्यादा प्रॉपर वर्ड जो है वो है शरिया कंप्लायंट अकाउंट।
अच्छा।
यानी शरिया के उसूलों को कंप्लाई करते हुए अकाउंट खोलना। तो उनको आप बता दें कि भाई हमें ऐसा अकाउंट नहीं चाहिए जिसमें आपका रेट ऑफ इंटरेस्ट ऑलरेडी डिटरमिंड हो, वो तो इस्लामिक नहीं होगा। हमें शरिया कंप्लायंट अकाउंट खोल दें, जो भी आपका है नाम प्रॉफिट एंड लॉस शेयरिंग अकाउंट है या आपका कर्जुल हसना अकाउंट है, मुख्तलिफ मुल्कों में उसके मुख्तलिफ नाम होंगे, अरबी मुल्क में अरबी नाम होगा, पाकिस्तान में प्रॉफिट एंड लॉस शेयरिंग अकाउंट कह देते हैं। तो उस तरह का अकाउंट आप खोल लें, पहला स्टेप तो आपका ये है इस्लामिक बैंकिंग की तरफ जाने के लिए।
तो इसमें फिर इसका कोई फ़ायदा भी है या ऐसे ही बस पैसे हम लोग?
फ़ायदा तो है डेफिनेटली, क्योंकि जब बैंक जो है बैंक डील्स इन मनी, बैंक जब पैसे कलेक्ट करता है और उसको इन्वेस्ट करता है तो बैंक डेफिनेटली फ़ायदा होता है, तो अपनी मज़ीद ब्रांचेस खोलता है और आगे बढ़ता है। तो यह है कि फ़ायदा है लेकिन डिटरमिन नहीं होता कि आपको कितना फ़ायदा होगा। तो कंज्यूमर्स पॉइंट ऑफ व्यू से मेरे जहन में तो यही बात आती है कि क्योंकि बहुत सारे लोगों के पास इतने ज़्यादा पैसे तो होते ही नहीं हैं, तो उनको इसी को इस्लामिक बैंकिंग ही को ट्राई कर लेना चाहिए ताकि काम आगे बढ़ जाए थोड़ा थोड़ा करके। बैंक के लिए तो बहुत बड़ी अमाउंट जमा हो जाएगा, आपके लिए ये कि आपने एक अकाउंट खोल लिया सिर्फ अपना जो कि शरिया कंप्लायंट है। तो काम इसी तरीके से आगे बढ़ेगा कि आप बहुत सारे लोग जो तरक्की करते हैं दे जस्ट स्टार्ट मेकिंग एफर्ट्स, कोशिश शुरू कर देते हैं। तो किसी भी डायरेक्शन में आप कोशिश शुरू कर देंगे तो काम तो आगे बढ़ेगा, डायरेक्शन सही होनी चाहिए। तो इस्लामिक बैंकिंग के लिए आप अपने अकाउंट शरिया कंप्लायंट अकाउंट खोल लें।
अच्छा।
आपके जो सामीन हैं, जो कंज्यूमर्स हैं, जो सोसाइटी एट लार्ज है, उनको तो मेरी यही रिक्वेस्ट है कि अपने अकाउंट जो खोलें वो शरिया कंप्लायंट हों, ये आप बैंक को कहें।
अच्छा अतहर साहब, इंशाल्लाह अभी गुफ्तगू अपनी जारी हम लोग रखेंगे, चलते हैं खुर्रम के पास और मेरे ख्याल में एक ब्रेक लेना है हम लोग को,
छोटा सा वक्फा है जिसमें हम अभी आपको दिखाएंगे कि कैसे आप लोग हमारे प्रोग्राम में शामिल हो सकते हैं। जी आप लोग कोई बात करना चाहें, मौजू के बारे में कोई सवाल पूछना चाहें तो आप लोगों ने जो है 12 रस्ते देख लिए कैसे आप हमारे प्रोग्राम में लाइव शामिल हो सकते हैं। चलते हैं हसन के पास ताकि हसन प्रोग्राम को आगे चला सकें। जी हसन,
बहुत शुक्रिया खुर्रम। सैयद अतहर हुसैन साहब से हम लोग गुफ्तगू कर रहे हैं इस्लामिक बैंकिंग, बैंकिंग पूरा यानी पूरा जो सिस्टम होता है बैंकिंग का उसके हवाले से, और बहुत ही अहम गुफ्तगू है क्योंकि जेब से उसका ताल्लुक है और जेब में जो चीज़ मौजूद होती है बहुत मुश्किल से निकलती है। तो एक तो यही मैं सवाल पूछना चाहूँगा कि जेब में रखना बेहतर होता है या बैंक में रखना बेहतर होता है?
जो आपने जेब की बात की
जी,
उससे ज़्यादा जो ओवरराइडिंग और ज़्यादा अहमियत की बात है वो ये है कि आजकल सेफ्टी, सिक्योरिटी, हेल्थ, एनवायरमेंटल, ये इशूज़ जो हैं ज़्यादा इम्पॉर्टेंट हैं कमर्शियल इशूज़ से और फाइनेंशियल इशूज़ से
जी।
तो फ्राम सेफ्टी सिक्योरिटी पॉइंट ऑफ व्यू से, यानी अगर आप पैसे जेब में रखना वो ठीक नहीं है तो आपको चाहिए बैंक में रखें, और ATM कार्ड जो होता है वो यूज़ करें, वो आपके लिए ज़्यादा सेफ़ है। तो जेब वाली बात आपकी जो है
ये तकिए वकिए में ना छुपाएं,
ये तो बड़ी कन्वेंशनल बात है कि लोग कहते हैं जी हमारे जो कुछ हमारे हाथ में है वो ही हमारा है, ऐसा नहीं है। अब तो जो कुछ आपके नाम पर है, अगर आपके पास लीगल टाइटल आपका है तो वो चीज़ें आप ही की हैं, चाहे वो बैंक की कस्टडी में हो चाहे वो बैंक के लॉकर में हो। तो सेफ्टी और सिक्योरिटी पॉइंट ऑफ व्यू से ये है कि जेब में पैसे कम रखें और ATM कार्ड वगैरह यूज़ करें, और हर बैंक के अब तो ATM कार्ड मिल रहे हैं, बैंकिंग बहुत एडवांस होती जा रही है, इलेक्ट्रॉनिक बैंकिंग है, आपके बिल विल सब इलेक्ट्रॉनिकली पे हो जाते हैं। वो पुराना ज़माना था कि लोग लाइनों में लगते थे बिल पे करने की बात, वो तो अब ख़त्म हो गई।
बिल्कुल, इसमें एक चीज़ वैसे नुक्ता है इसमें ये कि बहरहाल बैंक जो है वही वो तकिए वाला काम कर रहे हैं जो पहले तकिए में छुपाया करते थे लोग पैसे, अब जो है उनके पास जा रहे हैं। तो इसमें एक जो बहुत ही तशवीश की जो बात होती है वो ये है कि अचानक एक खबर फैलती है, खुसूसन जैसे आजकल मगरबी ममालिक में एक ज़माने में बहुत ज़्यादा हो गया था, अब थोड़ा कम हुआ है लेकिन बहरहाल एक रफ्तार उसकी कम हो गई है, वो ये है कि बैंक्स जो हैं अचानक बैंकरप्ट हो जाएं या बहरहाल माली उनके पास होना, वो कितना इस तशवीश में लोगों को मुब्तला होना चाहिए?
हाँ, ये बड़ी इंपॉर्टेंट बात है क्योंकि ये जो जब से ये कॉर्पोरेट बॉडीज दुनिया में आई हैं तो उसमें मेन प्रोटेक्शन यही था कि जब बैंक दिवालिया होगा तो उनके डायरेक्टर्स और उनके ओनर्स जो हैं दे आर सेफ। तो ये जो एक नुक्ता है जिसकी वजह से कॉर्पोरेट ग्रोथ हुई है कि बैंक दिवालिया हो जाएंगे, आप जो है बैंक को जाके सू कर सकते हैं, बैंकों के मालिकों को, डायरेक्टर्स को, ऑफिसर्स को आप कुछ भी नहीं कह सकते। तो ये बड़ा इंपॉर्टेंट मामला है कि जिस बैंक में आप अकाउंट खोलें तो हर बैंक की फाइनेंशियल रिपोर्ट्स होती है, उसके एनुअल अकाउंट्स होते हैं, उसकी कोई स्टैंडिंग होती है, उसके बारे में थोड़ा सा आप देख लें कि इस बैंक की अपनी फाइनेंशियल हेल्थ जो है वो कैसी है,
कैसी है
ये बैंक जो है جس طرح بہت سارے لوگ اوور لینڈنگ کی وجہ سے یعنی اپنی وہ جتنی چادر ہے اس سے زیادہ پیر پھیلا کے حالات خراب کر لیتے ہیں, تو کیا اس بینک کی سچویشن ایسی تو نہیں ہے؟ تو اس میں یہ امپورٹنٹ بات ہے کہ آپ اس کی اینول رپورٹ وغیرہ مانگ کے دیکھ لیا کریں اور اس کی جو بیسک سی چیزیں ہیں اس کو انڈرسٹینڈ کرنے کی کوشش کریں کہ بینکوں کے اثاثے ہوتے ہیں, اس میں کچھ فکس ایسیٹس ہوتے ہیں, کچھ جو ہوتے ہیں کرنٹ ایسیٹس ہوتے ہیں یعنی لیکوڈ ایسیٹس ہوتے ہیں, کیش اور کیش ایکویلنٹس ہوتے ہیں, کچھ ان کی پراپرٹیز ہوتی ہیں, انویسٹمنٹس ہوتی ہیں. تو ان چیزوں کو ایسے تھوڑا سا ایک نظر ڈال کے دیکھ لیں کہ بھائی اس بینک کی جو فائنینشیل ہیلتھ ہے وہ بہتر ہے اور یہ اس کی اسٹینڈنگ اتنے سال سے ہے, یا ریپیٹڈ لوگ جو ہیں اس بینک کو چلا رہے ہیں, جیسے نیشنل بینک آف کویت ہے وہ بڑا امپورٹنٹ بینک ہے, یعنی کویت کے جو لوگ مالک ہیں انہیں کا وہ بینک ہے. تو وین آئی واز کنفرنٹڈ ود دا ڈیسیشن کہ کیا اس میں اکاؤنٹ کھولوں نہ کھولوں, تو میں نے اینول رپورٹ دیکھی, اپنے باس سے ڈسکس کیا, ان کا اگر یہی بینک ٹھیک نہیں ہے تو کویت ہی ٹھیک نہیں ہے پھر. تو بات یہ کہ اس طرح سے بینکوں کی اینول رپورٹ کو دیکھ لیں آپ, اور ایک اکاؤنٹ میں زیادہ پیسے نہ رکھیں, یہ بھی ہو سکتا ہے ایک بینک میں زیادہ نہ رکھیں. لوگ کہتے ہیں کہ ڈونٹ پٹ آل یور ایگز ان ون باسکٹ, تو اپنے سارے انڈے ایک ہی ٹوکری میں نہ رکھیں, تو آپ دو یا تین بینک میں اپنے اکاؤنٹس کھول لیں, تو اس سے آپ کو پتہ بھی چل جائے گا کہ کس بینک سے آپ کو فائدہ زیادہ ہو رہا ہے, کس سے کم ہو رہا ہے, تو یہ آپ کو کمپیریٹیو پوزیشن بھی جائے گی. تو آپ سارے اکاؤنٹ اپنے ایک ہی بینک میں نہ کھولیں, دو میں کھول لیں, ایک یہ ایڈوائس دے سکتا ہوں میں.
بہت بہت شکریہ, یہاں تک گفتگو ہم لوگ روکتے ہیں یہاں پر, فی الحال چلتے ہیں خرم کے پاس, اور خرم بھائی ہمارے کئی چیزیں مزیدار تیار کر کے لائیں.
جو ہے بالکل ہٹ کے کچھ بات جو ہے وہ لے کے آیا ہوں, اور اس میں ایک جو بڑا اہم چیز ہے وہ یہ ہے کہ اگر آپ اپنی گاڑی کا آئل چینج نہ کریں تو آپ کی گاڑی کے ساتھ کیا ہوگا, اس کے بارے میں تھوڑی سی بات کی جاتی ہے. کہا جاتا ہے کہ اگر آپ اپنی گاڑی کا آئل چینج کریں تو خاص جو ہے کوئی ایسی کوئی عجیب جو ہے کام نہیں ہوگا, صرف یہ ہے کہ ہاں آپ جب گاڑی چلائیں گے تو یہ اگر ٹچ جو ہے کام کرے, تو میں آپ کو تصویر بھی دکھا دوں. جی یہ کوئی اور تصویر کھل گئی, بہرحال یہ ہے کہ
اس کو بیچ میں لائیں وہاں سے کام کرے گا.
جی یہاں پر لے کے آتے ہیں وہاں, اور انجن کی تصویر آپ کو دکھانے کی کوشش کرتے ہیں. اور بہرحال بات کرتے ہیں یہ کہ یہاں پر جو نکات اس سے لکھے گئے ہیں اس میں یہ ہے کہ اگر آپ ایک کافی لمبے عرصے تک اپنی گاڑی کا آئل چینج نہ کریں تو اس میں دو چیزیں جو ہے سامنے آپ کو دکھنے میں ملیں گی. ایک جو بہت اہم چیز ہے وہ یہ ہے کہ آپ کے انجن کے اندر جتنا بھی جو ڈرٹ یا جو باہر سے گردا وغیرہ آ رہا ہے وہ اس کے اندر جم جائے گا, آپ کے فلٹر جو ہے وہ بند ہو جائیں گے, اور آپ کا جو پیٹرول کی جو بنزین کی یا جو آپ گیس استعمال کر رہے ہیں اس کی کنزپشن جو ہے وہ آہستہ آہستہ دگنی تگنی اور زیادہ ہوتی جائے گی. یہ ایک بہت بڑا مسئلہ ہے جس کی وجہ سے یہ کہا جاتا ہے کہ جتنا جلدی ہو سکے تیل کو تبدیل کیا جائے. اور اس کے بعد یہ ایک اور جو بہت اہم چیز ہے وہ یہ ہے کہ کچھ عرصے کے بعد آپ کی گاڑی جو ہے اس کا انجن جو ہے وہ استعمال کے قابل نہیں رہے گا, کیونکہ تیل جو ہے گاڑی میں جب موٹر آئل ڈالا جائے تو اس لیے ڈال جاتا ہے کہ جو پسٹنز یا جو لوہے آپس میں رگڑ کھا رہے ہیں وہ رگڑ اس طرح نہ کھا سکیں. تو کچھ عرصے بعد جب آئل جو ہے وہ اپنا کام نہیں کر رہا تو ظاہری بات ہے وہ رگڑ کھاتے کھاتے وہ ختم ہو جائیں گے, اور آپ کو جو ہے تقریباً جو ہے کچھ عرصے بعد اپنا گاڑی کا انجن جو ہے تبدیل کروانا پڑے گا. بہرحال اس میں اور بھی زیادہ چیزیں ہیں لیکن وقت ہمارے پاس جو ہے محدود ہے, یہاں پر چھوٹا سا ایک وقفہ لیں گے اور اس کے بعد دوبارہ آپ خدمت میں حاضر ہوں گے, ہمارا ساتھ رہیے گا. جی ناظرین, کہتے ہیں کہ دنیا میں اس ٹائم پہ 12,000 زبانیں اور مختلف قسم کے ڈائلیکٹس جو ہیں وہ استعمال کیے جا رہے ہیں, لیکن ایک جو بڑی دلچسپ چیز آئی ہے اس کے بارے میں کہا جاتا ہے تقریباً کہتے ہیں کہ 50-60 سال کے بعد دنیا میں جو زبان استعمال کی جائیں گی وہ آہستہ آہستہ ان کی جو تعداد ہے وہ کم ہوتی جائے گی, اور پھر ایک زبان ہو جائے گی دنیا میں اور سارے لوگ جو ہیں اس ایک زبان کا استعمال کریں گے. اس کی بہت ایک جو اہم وجہ بتائی گئی ہے وہ یہ بتائی گئی ہے کہ بزنس جو دنیا میں ہو رہا ہے وہ ایک قسم کی اس میں جو ہے گلوبلائزیشن آتی جا رہی ہے, اور ایک چیز جو ایک ملک میں بنتی ہے وہ دوسرے ملک میں دوسرے علاقوں میں پہنچائی جاتی ہے. تو کہا جاتا ہے کہ ایک وقت آئے گا یہ اس بزنس کی بیس پہ, تاکہ بزنس کو بہتر سے بہتر بنایا جا سکے, ساری جو ملک ہیں ان میں جو ہے بہرحال بڑے بڑے جو ملک ہیں جو بڑے بڑے شہر ہیں وہاں پر ایک ہی زبان بولی جائے گی تاکہ جو ہے بزنس کو آگے چلا جائے جا سکے. بہرحال یہ تو بات تھی کہ کیسے جو ہے زبان جو ہے وہ ایک ہو جائے گی. چلتے ہیں
ایک چیز میں بتانا چاہ رہا تھا, ایک اور زبان ہے جو ہر ایک جو ہے بہت اچھی طرح سمجھتا ہے جی, اور وہ ہے لاٹھی چارج کی زبان. وہ ہر جگہ ایک ہی اس کا مطلب ہوتا ہے, اور وہ کافی دنیا میں آج کل خصوصاً بہت زیادہ ہو گیا ہے,
چل رہی ہے وہ بالکل.
اور یعنی تقریباً آپ لائن سے دیکھیے مشرقی ایشیا سے لے کر یورپ تک اور بلکہ امریکہ تک, وہاں پہ ہر جگہ یہ زبان
बिल्कुल बहरहाल ये है, बहरहाल खत्म होनी चाहिए जबान जो है अच्छी जबान नहीं है जी। आप लोग जो है अपना मौजू जो है आगे चला सकते हैं।
बहुत बहुत शुक्रिया खुर्रम। अथहर साहब, एक जबान की बात हुई, बैंकिंग की कौन सी जबान होती है?
बैंकिंग की जबान तो अकाउंटिंग है, जिसको कहते हैं अकाउंटिंग इज द लैंग्वेज ऑफ बिजनेस। तो बिजनेस की जो जबान है वो हिसाबदारी है, यानी जो फिगर्स हैं वो खुद दैट स्पीक्स ऑफ द फैक्ट कि आपके जो फिगर्स हैं वो आपको अंडरस्टैंड कराते हैं आपकी तमाम बैंकिंग और आपके नफ़ा नुकसान की बातें। तो जब मैं अकाउंटिंग का भी क्लास पढ़ाता हूँ तो वहाँ पे भी यही जुमला लिख के शुरू करता हूँ, अकाउंटिंग इज़ द लैंग्वेज ऑफ बिजनेस। तो बैंक्स जो है वो फिगर में डील करता है।
अच्छा।
और मोस्ट सक्सेसफुल प्रोफेशनल भी वही लोग होते हैं जो बहुत सारी चीज़ों के इम्पैक्ट को फिगर में एक्सप्लेन कर देते हैं, चाहे वो कोई अच्छा इकोनॉमिस्ट हो या कोई अच्छा मैनेजमेंट एक्सपर्ट हो। तो वो फिगर वाली जुबान जो है आदाद की, आदाद व शुमार की जुबान, जिसको आप उर्दू में कहेंगे
जी,
क्योंकि मैंने तो बहुत सारी किताबें अंग्रेज़ी में पढ़ी हैं तो आपके उर्दू प्रोग्राम में मेरे मुँह से ऐसे अल्फाज निकल जाते हैं
जी।
लेकिन अब तो उर्दू में ही बहुत सारे इंग्लिश के अल्फाज हैं, फारसी में भी हैं। तो बैंकिंग की जुबान और बिजनेस की जुबान जो है वो अकाउंटिंग इज़ द लैंग्वेज ऑफ बिजनेस।
जी खुर्रम, हमारे ख्याल में आपको जवाब भी अपना मिल गया होगा। एक यानी बैंकिंग में हर जगह आदाद व शुमार के जरिए एक ही जबान समझी जा सकती है।
बिल्कुल, बिल्कुल। इसीलिए मैं ये कह रहा था कि कुछ अरसे बाद जो है, क्योंकि खुद बैंकिंग में ऐसा है तो शायद बैंकिंग जो है वो बिजनेस से बहुत जो है मजबूती से जुड़ी हुई है, तो जारी बात है शायद आहिस्ता आहिस्ता जो है एक जबान हो जाए और आसानी हो जाएगी उसमें काम शाम करने में।
बिल्कुल यकीनन। और इसमें खास चीज़ ये है अथर साहब के हम लोग जो हैं आम हालात में बिल्कुल समझ नहीं पाते ये जबान, लेकिन जब एक बार उसमें दाखिल हो जाएं इस बैंकिंग की दुनिया में या बिजनेस की दुनिया में, फिर हर चीज़ आसान होने लगती है। ये हर जबान की तरह है वैसे। एक चीज़ जो मैं ज़रूर पूछना चाहूँगा वो ये है कि आजकल के बैंकिंग के मुताबिक जो हम लोग अपनी ज़िंदगी को तब्दील करते हैं वो ये है कि हम लोगों को अपने यानी जितना पैसा है वो बैंक के मुताबिक हम लोगों को रखना चाहिए बैंक में, कि जो कोई स्कीम्स वो लोग दें उसके मुताबिक हम लोग पैसे रखें, या हम लोग बैंक से कोई मुतालबा भी कर सकते हैं कि भाई हमें कुछ इस तरह का पैकेज चाहिए?
नहीं, आपको अपनी नीड असेस करनी चाहिए, वो ज़्यादा इम्पॉर्टेंट है। बैंक तो कोशिश करता है कि कस्टमर्स की नीड के मुताबिक अपने प्रोग्राम, अपने प्रोडक्ट्स, अपनी पॉलिसीज जो है उसके हिसाब से आपको ऑफर करें, लेकिन आपको देखना है कि आपको क्या सूट करता है।
बिल्कुल।
यानी आपको कोई शॉर्ट टर्म इन्वेस्टमेंट सूट करती है, लॉन्ग टर्म इन्वेस्टमेंट सूट करती है, कोई मीडियम टर्म इन्वेस्टमेंट सूट करती है, तो आपको अपनी नीड के मुताबिक बैंकों में पैसे रखने चाहिए। आपको देखना चाहिए कि भाई आपको पैसे की कब ज़रूरत पड़ेगी, आपको विद इन वन ईयर आपको पैसे की ज़रूरत पड़ेगी, या आप ये पैसा जो है आप स्पेयर कर सकते हैं मैक्सिमम 5 ईयर्स तक के लिए। तो आपको अपने हिसाब से असेसमेंट करना चाहिए कि हमें इस पैसे की कब ज़रूरत पड़ेगी। आप समझ रहे हैं ना, बैंकिंग हो या इंश्योरेंस पॉलिसी हम ले रहे हैं, हम कितने पैसे वाकई स्पेयर कर सकते हैं और हमें इस पैसे की ज़रूरत कब पड़ेगी, बच्ची की शादी पे पड़ेगी या हमें घर खरीदने पे पड़ेगी। आप समझ रहे हैं ना, तो आप बैंकों की प्रोडक्ट्स को ज़रूर अंडरस्टैंड करें, लेकिन आप अपनी भी रिक्वायरमेंट को अंडरस्टैंड करें कि हमें तो मंथली कुछ रिटर्न चाहिए, हम तो रिटायर्ड हैं, बाज नशस्तें हैं, हमारे तो ये कि मंथली एक्सपेंडिचर इसी पर चलेगा। तो यू हैव टू सी योर ओन रिक्वायरमेंट कि हमारे लिए क्या बेहतर है।
जी बहुत बहुत शुक्रिया अथर साहब। और मैं यानी इंशाल्लाह इस गुफ्तगू जारी रखें क्योंकि बहुत सारे सवालात जहन में आते हैं। मिसाल के तौर पर ये जो आखिर में जब रिटायरमेंट के वक्त हम बहुत सारे ममालिक में ये हो गया है कि पेंशन का सिलसिला ख़त्म कर रहे हैं, एक अमाउंट ला के दे देते हैं, उसको कैसे मैनेज किया जाए, बड़ी अमाउंट होती है लेकिन अगर सही तौर से उसको मैनेज ना किया जाए मुश्किलात पेश आ सकती हैं। इसके बारे में इंशाल्लाह नाज़रीन हम आपसे गुफ्तगू करेंगे अगले प्रोग्रामों में। अथर साहब से भी हम इजाज़त चाहते हैं, इंशाल्लाह अगले प्रोग्राम में आपको हम जहमत देंगे।
शुक्रिया
जी। बिल्कुल, चलते हैं और हम लोग यहाँ पर एक छोटा सा वक्फा लेंगे और उसके बाद प्रोग्राम को आगे चलाएंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आप लोगों ने खूबसूरत तराना सुना, उम्मीद है कि आपको पसंद आएगा। और हसन, एक जो है यहाँ पर एक चीज़ लिखी हुई है और मैं पढ़ रहा था और हमारे नाज़रीन को भी पता होगा कि पारल जो है हमारे दीन इस्लाम में भी जो है जो गैबत है उसके बारे में जो है बड़े सख्त तरीके से जो है मना किया गया है। और जहाँ पर एक जो है बात जो हमारे नाज़रीन को भी पता होगा कि कहा जाता है कि कहा गया है कि आप गीबत करना ऐसे है जैसे आप अपने अपने भाई का गोश्त जो है वो खा रहे हो। और बारह उसके साथ ये भी बताया गया है कि जो है अल्लाह ताला तौबा कबूल करने वाला है, और अगर आप जो है ऐसा काम आपने किया और अगर आप तौबा करें तो इन चीज़ों से जो है बहरहाल बचा जा सकता है।
बिल्कुल, और इसमें मेन असल चीज़ ये है कि आजकल के माशरे में हम लोगों के पास और कोई तफरी तो रह नहीं गई है, मुफीद काम भी या हम लोग ऑफिस में होते हैं दिन भर, फिर शाम को थोड़ा सा वक्त मिलता है टीवी के सामने होते हैं,
बिल्कुल
थोड़ा सा और वक्त अगर मिल गया तो वही गीबत में लग जाते हैं। तो हम लोग उस थोड़े से वक्त को अगर सही तौर से उसका मैनेजमेंट हम लोग कर लें और सही तौर से उस पर गौर करें तो हम लोग यकीनन उसको बेहतर बना सकते हैं, दूसरे
बिल्कुल
कामों में लगा सकते हैं। आपको बात करनी है, हाँ ठीक है, बहुत सारे मौजूदात ऐसे
जी
होते
बिल्कुल
हैं जो आप उस पर बात
बात
कर
की जा
सकते
सकती
हैं,
है।
खाली
बिल्कुल
उसके बारे में थोड़ा जैसा कि तुमने कहा कि सोचना पड़ेगा कि किस चीज़ के बारे में बात
बिल्कुल
करनी है।
मौजू होना चाहिए जहन में, और मुख्तलिफ चीज़ों का जब बंदा इंसान जब मुख्तलिफ किताबें पढ़ता है मुताला करता है तभी इंसान के जहन में जो है मुख्तलिफ मौजू
बिल्कुल
उसके जहन में आ जाते हैं। यहाँ पर हमारे पास एक तारीखी रिपोर्ट है वो देखेंगे और उसके बाद दोबारा आप खिदमत हाजिर होंगे, हमारे साथ रहिएगा।
अस्सलामुअलैकुम, मैं आसिफ खान आप लोगों के सामने फिर से हाज़िर हूँ कुछ खास लेके। अभी हम लोग दिल्ली के महरौली में हैं। जैसा कि मैंने महरौली के बारे में बताया था कि दिल्ली का सबसे पुराना हिस्सा है, सबसे पहले मुस्लिम्स जो ईरान, पर्शिया, अफगानिस्तान, तुर्किस्तान से जो है सबसे पहले यहीं आए, मतलब एक मुस्लिम सल्तनत जो है वो यहीं से जो है स्टार्ट हुई थी। दिल्ली का अगर तारीख को अगर देखा जाए तो दिल्ली की जो मेन तारीख है वो यहीं से जो है शुरू हुई है। महरौली जो है वलियों की जो है सबसे बड़ी जगह रही है, उनकी कब्रगाह है ये पूरा कब्र, जो कब्रिस्तान है वो वलियों का है, मतलब बहुत सारे जो वली हैं सूफ़ी चिश्तिया सिलसिले के वो यहीं पे आए। ख्वाजा शरीफ और रहमतुल्लाह अलैह सबसे पहले यहाँ आए, फिर यहाँ से जो है जाने के बाद फिर उसके बाद जो है वो अजमेर में चले गए, वहाँ उन्होंने अपना मकाम जो है अख्तियार किया। उसके बाद जो है उनके जो चीफ खलीफा जो थे वो उसके बाद वो यहाँ आए, कुतुब साहब, कुतुबुद्दीन बख्तियार काकी रहमतुल्लाह अलैह। अभी जो है हम लोग महरौली के जो है हौज़ शमशी पे हैं। हौज़ शमशी के बारे में मैं थोड़ा सा बताता हूँ, इसके लिए हम लोग को थोड़ा सा इतिहास में, थोड़ा सा तारीख में हम लोग को थोड़ा सा पीछे जाना पड़ेगा, थोड़ा सा नहीं थोड़ा सा ज़्यादा हम लोगों को पीछे जाना पड़ेगा। 1230 की बात है जब कुतुबुद्दीन बख्तियार काकी रहमतुल्लाह अलैह जब महरौली में थे, और उस टाइम पर सुल्तान इल्तुतमिश भी जो है महरौली में था। हुआ ये कि जो आवाम थी बहुत ज़्यादा परेशान थी, क्योंकि ये जो मली जो हिस्सा है पहाड़ के ऊपर है, उस टाइम पानी की बहुत ज़्यादा किल्लत थी, बहुत ज़्यादा दिक्कत थी लोगों को, जो आवाम तक जो है पूरी तरीके से जो है पानी नहीं मिल रहा था। तो इल्तुतमिश ने जो है हर जगह तलाश की कि कहीं जो है एक हौज़ बनाया जाए जिसमें बरसात का पानी जो है इकट्ठा किया जाए। उसने बहुत सारे कुएँ खोदने की कोशिश की, पर ये पहाड़ था तो जो है वो उसको जो है वो सफल नहीं हुआ उसमें जो है वो पानी मिलने के लिए। तो बहुत ज़्यादा परेशान था, उसका अकीदा था कुतुब साहब में, उसने जो है उनसे जो है इस चीज़ को जो है उसने डिस्कस किया, उनसे सलाह मशवरा किया कि क्या किया जाए। उन्होंने कहा कि वक्त आने पर तुम्हें खुद पता चल जाएगा कि तुम्हें करना क्या है। एक रात की बात है, ख्वाब में जो है सुल्तान इल्तुतमिश को जो है प्रॉफिट मोहम्मद रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम वो ख्वाब में जो है आए, और उन्होंने जो है उन्होंने उनको ख्वाब में दस्तक दी और उन्होंने बताया। आज हम देखें तो थोड़ा सा पानी जो है थोड़ा सा बदहाल है, लोग जो है इसका जो है ख्याल नहीं रखते हैं, यहाँ पे जो है कपड़े धोया करते हैं, कूड़ा फेंका करते हैं, बट ये इस बात का गवाह है कि आज से 1230 में ये बात हुई थी और अब तक जो है मुस्तकिल यहाँ पे पानी मौजूद है। उस दौरान बड़े बड़े जो है वली आमिल जो ईरान से जो है तशरीफ़ लाए हिंदुस्तान, बड़े बड़े सूफ़ी जो हैं वो यहाँ और यहाँ पे आके जो है वो चिल्ला किया करते थे, नमाज़ें पढ़ा करते थे, मेडिटेशन किया करते थे। इसी के आसपास जो है बहुत सारी कब्रें हैं, मैं भी दिखा नहीं पाऊँगा क्योंकि वो कब्रें जो हैं ऐसा निशान नहीं है, इसके आसपास बहुत सारे वलियों की और सूफियों की कब्रें हैं। और एक ऐसी एक रिवायत है कि کہ اگر عشاء کے ٹائم میں جو رات کی جو نماز ہوتی ہے عشاء کے ٹائم میں اگر جو ہے آپ یہاں پہ کسی کنارے پر بیٹھ کے جو ہے الہی جو ہمارا رب ہے خدا کو جو ہے یاد کریں, اس ٹائم سے لے کے عشاء کی نماز سے لے کے صبح فجر تک جو ہے مستقل اگر آپ نمازیں پڑھیں, فجر کی نماز کے بعد اگر آپ کوئی بھی دعا مانگیں دل سے تو وہ جو ہے انشاءاللہ پوری ہوا کرتی ہے. تو ابھی آپ دیکھ سکتے ہیں کہ یہاں پہ پورا وہ قدم کا آج بھی موجود ہے, ٹائم ٹو ٹائم جیسا وقت آیا وقت پر وقت یہ جو ہے قدم کا جو ہے اس کو جو ہے ریپیئر کیا الگ الگ سلطانوں نے الگ الگ بادشاہوں نے جو یہاں کے حاکم رہے ہیں, اور آج بھی مستقل یہ قدم کا کھڑی ہوئی ہے. انشاءاللہ ہم امید کرتے ہیں کہ آگے بھی اسی طریقے سے رہے گی. آپ اس کو جو ہے آپ اس کو دیکھ سکتے ہیں, اس کو دیکھیں. ہم تب تک کے لیے آپ سے اجازت چاہتے ہیں. میں آصف خان آپ کو پھر سے ملوں گا کہیں کسی اور دوسرے مقام پہ. تب تک کے لیے اجازت دیجیے, خدا حافظ.
جی آپ لوگوں نے جو ہے آصف کے ساتھ بہرحال ایک تاریخی جگہ کی سیر کی ہندوستان میں, امید ہے کہ آپ کو پسند آئی ہوگی. بہرحال ہمارے ساتھ مولانا اقبال حیدر حیدری صاحب جو ہیں
موجود ہیں, میں آپ کی خدمت میں سلام عرض کرتا ہوں.
علیکم السلام ورحمۃ اللہ وبرکاتہ.
عید کی بھی مبارکباد پیش کرتا ہوں آپ کی خدمت میں, اور بہت ہی مبارک مہینہ ہے ربیع الاول, تو تمام آیات جو ہیں اس مہینے میں اس کی بھی مبارکباد پیش کرتا ہوں.
میں بھی آپ حضرات کی خدمت میں اور تمام ناظرین کرام کی خدمت میں امام زمانہ کی تاج پوشی اور امام زمانہ کی امامت کے آغاز کے اوپر مبارکباد پیش کرتا ہوں.
بہت بہت شکریہ
مولانا صاحب. ہمارا ہفتے کا جو موضوع چل رہا ہے, پچھلے ہفتے کا بھی تھا اس ہفتے کا بھی تھا, بری عادات سے بچنا, اس میں ہم نے جھوٹ کے بارے میں بات کی, اور اس ہفتے ہم غیبت کے بارے میں بات کر رہے ہیں. آپ کیا اس سلسلے میں کہنا چاہیں گے؟
دیکھیں خرم صاحب, آپ نے ماشاءاللہ پچھلے ہفتے جھوٹ کے سلسلے میں بہت اچھی اچھی باتیں کی ہیں.
شکریہ.
اور سلسلے میں متعدد طریقے بیان کیا. صرف میں گزشتہ ہفتے کے حوالے سے دو نقطے بیان کرنا چاہوں گا جو میری نظر میں بہت مہم تھے, جو آپ کی نظر سے بہرحال کسی طریقے سے رہ گئے. پہلا مسئلہ تو یہ ہے کہ جھوٹ سے بچنے کا طریقہ کیا ہے. بہرحال ہم یہ تو بہت کہتے ہیں کہ جھوٹ مطلب بری بات ہے, غلط ہے, گناہ کبیرہ ہے, فلاں ہے, لیکن اگر کسی موقع پر ایسا مسئلہ پیش آ جائے کہ جھوٹ بولنا یا مثلا آدمی ایسی مجبوری میں پھنس جائے کہ تو کیا کیا جائے؟ ایسے میں شریعت نے ہمیں ایک راستہ دیا ہے جس کا نام توریا ہے. توریا نام ہے اس چیز کا کہ آپ جھوٹ نہیں بولیں گے, لیکن ایک ایسا سچ بھی نہیں بولیں گے کہ جو جیسا واقعیت ہے اس کے حساب سے بھی نہیں بولیں گے. مثلا اگر کوئی آپ سے پوچھ رہا ہے کہ فلاں کام آپ نے کسی کو دیکھا, یہاں سے گزرتے ہوئے آپ کسی روڈ پہ کسی جگہ کے اوپر کھڑے ہوئے ہیں اور کوئی آیا کہ مثلا وہ اس کو پریشان کرنا چاہتا ہے, اس کو مارنا چاہتا ہے, تو آپ وہاں سے ہٹ کے کسی دوسری دو قدم ادھر کھڑے ہو جائیں.
اچھا,
تو جب آپ سے پوچھا جائے گا کہ آپ نے فلاں صاحب کو یہاں سے گزرتے ہوئے دیکھا ہے, تو آپ کہہ دیں گے جب سے میں یہاں کھڑا ہوں بھائی میں نے تو نہیں دیکھا. تو یہ گویا ایک جھوٹ سے آپ بچ گئے, جو گناہ کبیرہ ہے اس سے آپ بچ گئے. تو اسی طریقے سے اگر ہم ایسے الفاظ استعمال کریں جس سے طرف یہ بھی سمجھے کہ یہ میری بات کا صحیح جواب دے رہے ہیں لیکن وہ حقیقت کے اوپر مبنی نہ ہو, تو اس کو توریا کہا جاتا ہے. ایک نقطہ
جی.
اور جھوٹ کے سلسلے میں ایک دوسرا نقطہ یہ ہے کہ آپ لوگوں نے بتایا ہے کہ جھوٹ نہیں بولنا چاہیے, آج میں بتا رہا ہوں کہ جھوٹ بولنا چاہیے.
صحیح.
لیکن کہاں کے اوپر یہ سوال مہم کے اوپر جھوٹ بولا جائے گا. شریعت نے چند چیزیں ایسی بتائی ہیں کہ جہاں پر جھوٹ بولنا جائز ہے.
ٹھیک ہے.
بلکہ بعض جگہ کے اوپر جو ہے وہ واجب اور ضروری ہو جاتا ہے. مثلا اگر انسان کی جان مال اور عزت و آبرو کو خطرہ ہو تو وہاں کے اوپر جھوٹ بولا جا سکتا ہے, اور بعض جگہ جان کی حفاظت کے لیے جھوٹ بولنا واجب بھی ہو جاتا ہے.
صحیح.
دوسرا نقطہ یہ ہے کہ مومنین کے درمیان اگر آپ کو اصلاح کرنی ہے, صلح کرنی ہے,
جی,
تو وہاں بھی آپ جھوٹ بول سکتے ہیں. مثلا ان کے درمیان سے دشمنی کو دور کرنا ہے.
صحیح.
ان کے درمیان محبت ایجاد کرنا ہے, جو تفرقہ ان کے درمیان آ گیا ہے اس کو دور کرنے کے لیے جھوٹ کا سہارا بھی لینا جائز ہے. یہ دو نقطے جو جھوٹ کے سلسلے میں ہیں.
اچھا مولانا صاحب, یہ دو نقطے آپ نے بتایا اور بڑے ہی مزیدار اور اہم نقطے تھے, اور یقیناً ہمارے ہم جو ہے اس کے بارے میں بات نہیں کر سکے. اور جو اگلے دو نقطے آپ غیبت کے بارے میں بتانا چاہ رہے ہیں, انشاءاللہ کل جو ہے ضرور آپ کو ہم کال کریں گے. بالکل ہمارے ٹائم وقت جو ہے پروگرام کا ختم ہو گیا,
بس 20 سیکنڈ ہم لوگوں کے پاس ہیں. ہم آپ کا شکریہ,
بہت بہت شکریہ. بہت بہت شکریہ مولانا, بہت بہت شکریہ.
جی ناظرین, تو ہم لوگ کا پروگرام بالکل ختم ہو گیا, چند سیکنڈ میں ختم ہونے والا ہے, اور ہم لوگ کا یہ موضوع جاری رہے گا, اور انشاءاللہ غیبت کے سلسلے میں کل مولانا صاحب سے گفتگو کریں گے. کل تک کے لیے ہمیں اجازت دیجیے.
خدا حافظ.